आज धेरै क्रिस्चियनहरूको मुखबाट हामीले प्रार्थना भन्ने शब्द हामीले धेरै पटक हामी सुनेका छौँ. हामी यत्र त्यत्र सर्वत्र हामीले सुन्ने शब्द भनेको प्रार्थना हो, जुन बिहानी उठ्दा पनि हामी प्रार्थना गर्छौँ, खाने बेला पनि हामी प्रार्थना गर्छौँ, जति बेला पनि हामी प्रार्थना गर्छौँ. तर आज बाइबलले प्रार्थना चाहिँ कस्तो हुनुपर्ने हो भन्ने कुरा त आज धेरै क्रिस्चियनहरू पर छन्. मैले उठेपछि अनि खाने बेला हामी प्रार्थना गर्नुहुन्न भनेको होइन, तर प्रार्थना गर्नुपर्दछ. तर बाइबलले प्रार्थना चाहिँ कस्तो हुनुपर्दछ भन्ने विषयमा चाहिँ तपाईँ हामीलाई पावलले फिलिपीको पुस्तकबाट प्रष्ट रूपमा देखाइदिनु भएको छ बाइबलले प्रार्थना कस्तो हुनुपर्छ भन्ने कुरा. आउनुहोस् हामी आज यसबारे फिलिपी एक अध्यायको 3-11 हेर्नेछौँ. कृपया म तपाईँहरूलाई आफ्नो बाइबलमा फिलिपीको पुस्तक 1:3-11 निकाल्नु अनुरोध गर्दछु. फिलिपीको पुस्तक चाहिँ एफिसीको पुस्तकभन्दा पछाडि र कलसीको पुस्तकभन्दा अगाडि रहेको छ. र यदि मैले प्रयोग गरेको बाइबल जुन 2016 संशोधित बाइबल चलाउँदै हुनुहुन्छ भने 1601 पृष्ठमा तपाईँले पाउन सक्नुहुनेछ. म आशा गर्दछु तपाईँ सबैजनाले फिलिपीको पुस्तक 1:3-11 पाइसक्नुभयो. म सबैजना पाठ गर्नेछु, कृपया तपाईँले आफ्नो बाइबल हेर्नुहोस्। तिमीहरूप्रति मेरा सबै सम्झनामा म मेरा परमेश्वरलाई धन्यवाद दिन्छु. तिमीहरू सबैका लागि सधैँ मेरो प्रत्येक प्रार्थनामा म आनन्दसाथ प्रार्थना गर्दछु कि प्रथम दिनदेखि अहिलेसम्म सुसमाचारमा तिमीहरूका सहभागिताको निम्ति म धन्यवादी छु. मलाई यो दृढ विश्वास छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो उहाँले नै यीशु ख्रीष्टको दिनमा त्यो पुरा गर्नुहुनेछ. तिमीहरू सबैका निम्ति मैले यसो ठान्नु उचित छ, किनकि म तिमीहरू सबैलाई मेरो हृदयमा राख्दछु, किनकि मेरो कैदमा र सुसमाचारको सुरक्षा र सामर्थ्यको काम दुवैमा तिमीहरू मसँग अनुग्रहका सहभागी भएका छौ. किनकि परमेश्वर मेरा साक्षी हुनुहुन्छ कि कसरी प्रभु यीशु कसरी ख्रीष्ट येशूले प्रेम ख्रीष्ट येशूको प्रेमले म तिमीहरू सबैका निम्ति तृष्णा गर्दछु. मेरो प्रार्थना यही छ कि ज्ञान र अन्तर्दृष्टिमा तिमीहरूको प्रेम झन झन प्रशस्त हुँदै जाओस्, यस हेतुले कि जे उत्तम छ सो तिमीहरू खुट्याउन सक र ख्रीष्टको दिनको निम्ति शुद्ध र दोषरहित रहन सक. परमेश्वरको महिमा र प्रशंसाको निम्ति प्रभु ख्रीष्टद्वारा आउने धार्मिकताको फलले तिमीहरू भरिपूर्ण हौ. आज हामी यस खण्डबाट मुख्य विचार यही हेर्नु गइरहेको छौँ कि बाइबलले प्रार्थना कस्तो हुनुपर्दछ र यसको यहाँ एउटा दुईवटा हामी उपबुद्धहरू हेर्नु गइरहेको छ, यसको उत्तरहरू हेर्नु गइरहेको छ. बाइबलले प्रार्थना चाहिँ धन्यवादको साथ हुनुपर्दछ 3-8 र दोस्रो रहेको छ बाइबलले प्रार्थना चाहिँ आफ्नो मित्रहरूको आत्मिक वृद्धिको लागि हुनुपर्दछ 9-11. हामीले जुन फिलिपीको पुस्तक 1:3-11 हेरेको छौँ, पढिसकेका छौँ, पाठ गरिसकेका छौँ र हामीले अब पहिलो बुदामा भनेको छौँ कि प्रार्थना चाहिँ बाइबलले प्रार्थना धन्यवादको साथ हुनुपर्दछ. यहाँ हामीले यो खण्ड भन्दा 3 अगाडि हेर्नु भने पावलले चाहिँ फिलिपीको विश्वासीहरूलाई उहाँले धन्यवाद अभिवादन दिनुभएको छ. त्यसको लगत्तै 3 चाहिँ पावलले फिलिपीको विश्वासीहरूलाई उहाँको सम्झनामा परमेश्वरले धन्यवाद दिइरहनु भएको छ. हामीले थाहा गर्दछौँ कि जब हामी पावल चाहिँ फिलिपीमा कसरी पुग्यो भने हामी हेर्छौँ भने प्रेरित 16 हामी जान्छौँ नि, त्यहाँनिर हामी पाउँदछौँ कि पावलको चाहिँ प्रचारको दोस्रो यात्रामा फिलिपी पुगेको हामी पाउँदछौँ र पावलले त्यहाँ प्रचार गर्दै गरेको हामी पाउँदछौँ. र जब पावल त फिलिपीमा पुगेर प्रचार गर्दछ त्यस बेला पावल र सिलास पनि कैदमा पर्दछ भनेर प्रेरित 16:7-10 हामीले बताउँदछ. तर पावल जब उहाँ कैदमा हुनुहुँदा पनि उहाँले भन्दै हुनुहुन्छ कि फिलिपीको विश्वासीहरूलाई म मेरो परमेश्वरलाई धन्यवाद दिन्छु. पावलले किन यो भनिराख्नु भएको छ भन्दाखेरि हामीले यहाँ बुझ्न सक्छौँ कि पावल चाहिँ परमेश्वरसँग एकदमै निकट सम्बन्धमा रहेको छ, अथवा पावलले चाहिँ परमेश्वरलाई एकदमै नजिकबाट चिनिसकेको छ. त्यसै कारणले गर्दा उसले त्यही परमेश्वरको नै सेवा गर्दै त्यस फिलिपीको ठाउँमा फिलिपीको मानिसहरूलाई उहाँले प्रचार गर्नुभएको हामी पाउँदछौँ. त्यसै कारणले गर्दा पावलले फिलिपीको विश्वासीहरूलाई धन्यवाद दिनुको पछाडिको कारण एउटै मात्रै छ कि परमेश्वर को कारणले गर्दा परमेश्वरको सुसमाचारको कारणले गर्दा नै पावलले फिलिपीको विश्वासीहरूलाई धन्यवाद दिइराख्नु भएको छ. हामीले हेर्नु भने फिलिपीको मण्डलीमा पनि एकदमै गम्भीर समस्याहरू छ. जब हामी तीन अध्यायको दुई पदमा जान्छौँ त्यहाँ अङ्ग कटाइको कुरा हामी पाउँदछौँ. अनि तीन अध्यायकै 18-19 पदतिर हामी हेर्छौँ भने त्यहाँ पनि अझ क्रिसको क्रुसको मृत्युलाई उनीहरूले एकदमै घृणा गरेका हामी पाउँदछौँ. जब हामी चार अध्यायको दुई पदमा जान्छौँ भने त्यहाँ पनि हामी पाउँछौँ कि त्यो फिलिपीको मण्डलीमा चाहिँ बेमेल भएको हामी पाउँदछौँ. तर पनि पावलले त्यसको बावजुद पनि पावलले चाहिँ आफ्नो परमेश्वरलाई त्यो फिलिपीको मण्डलीहरूको विश्वासीहरूलाई सम्झी धन्यवाद दिइरहनु भएको छ. उहाँले फिलिपीको मण्डलीको विश्वासीहरूलाई उहाँले सच्याउँदै हुनुहुन्छ कि तिनीहरूबाट होसियार हुनु, तिनीहरू होसियार हुनु भन्दै उहाँले भन्दै हुनुहुन्छ. अनि त्यही कारणले तिमीहरू होसियार हुनु, त्यो मानिसहरू त्यस्ता छन् तर पनि तिमीहरूको खातिर म मेरो परमेश्वरलाई धन्यवाद दिन्छु भनेर उहाँले भन्दै हुनुहुन्छ. र आज चर्चमा धेरै ठाउँ चर्चमा यस्तो समस्याहरू हुनसक्छ. हामीले यस्तो समस्याहरूले गर्दा कतिपटक पास्टर अगुवाजनहरूलाई निरुत्साहित हुनसक्छ. तर पनि पावलले हामीले यही सिकाउँदछ कि यस्तो समस्याहरूलाई हामीले पहिचान गरी हाम्रो विश्वासीहरूलाई चाहिँ ख्रिस्टतिरै देखाउनु पर्दछ. अनि त्यो समस्याहरूमा चाहिँ हाम्रो ख्रिस्टले नै त्यो समस्याहरू निकाल्नुको निम्ति चाहिँ हामीले सहयोग अथवा मद्दत गर्नुहुन्छ भने भन्नुहुँदछ. त्यसै कारणले उहाँले भन्दै हुन्छ कि चार पदमा त्यस्तो समस्याको बावजुद पनि तिमीहरू सबैका लागि सधैँ मेरो प्रत्येक प्रार्थनामा म आनन्दसाथ प्रार्थना गर्दछु. हेर्नुहोस् पावल कैदमा हुँदाहुँदै पनि, पावल कैदमा थियो तर पनि फिलिपीको मण्डलीमा त्यस्तो जुन गम्भीर समस्याहरू थियो तर पनि उहाँले भन्दै हुनुहुन्छ कि मेरो प्रत्येक प्रार्थनामा म तिमीहरूलाई आनन्दको साथ मेरो परमेश्वरसँग प्रार्थना गर्दछु. र यो आनन्द चाहिँ पवित्र आत्माको फलहरूमध्ये एउटा हो, जुनले चाहिँ जुन यो आनन्द चाहिँ जसले चाहिँ परमेश्वर ख्रिस्टमा विश्वास गर्छ, परमेश्वरको पुत्र ख्रिस्टमा विश्वास गर्छ, उसले मात्रै अनुभव गर्दछ. त्यस पछाडि मात्रै यो अनुभव हुँदछ. जुन कुरा पावलले अनुभव गरिसकेको छ उसको कठिन परिस्थितिहरूमा ऊ कैदमा हुँदा पनि उसले आनन्दको साथ फिलिपीको विश्वासीहरूको लागि उसले आफ्नो परमेश्वरसँग निरन्तर प्रार्थना गर्न छाड्नु भएको छैन. पावल कैदमा हुँदा फिलिपीको विश्वासीहरू पावलसँगै आफ्नो सुसमाचारमा परमेश्वर ख्रिस्टको सुसमाचारमा उनीहरू सहभागिता भएका थिए. र परमेश्वरलाई पावलले भन्दै हुन्छ कि म मेरो परमेश्वरलाई धन्यवाद दिन्छु. आज के हामीसँग समस्याहरू आइपर्दा पावलले जस्तै आफ्नो हाम्रो जीवनमा समस्याहरू कठिन परिस्थितिहरू आइपर्दा पनि के पावलले जस्तै हाम्रो आफ्नो मण्डली स्थानीय मण्डलीको सदस्यहरूलाई हामीले प्रार्थना गरेका छौँ, हामीले आनन्दको साथ हामीले प्रार्थना गरेका छौँ. पावलले आफ्नो कठिन परिस्थितिमा उहाँले धन्यवादको साथ प्रार्थना गर्नुहुँदछ. त्यसै कारणले उहाँले पाँच पदमा भन्नुहुन्छ कि ती प्रथम दिनदेखि अहिलेसम्म सुसमाचारमा तिमीहरूका सहभागिताको निम्ति म धन्यवाद दिन्छु. हेर्नुहोस् यहाँ सहभागिता भन्ने शब्द हामीले ग्रिकमा हेर्नु भने सङ्गति र सहभागिता यो कोइनोनिया एउटै अर्थ दिन्छ. र जति ठाउँ यो नयाँ करारमा सङ्गति भन्ने शब्द प्रयोग गरिएको छ अनि यसले चाहिँ सँगसँगै मिलेर अथवा भेला हुने मात्र होइन तर यसले चाहिँ सँगसँगै मिलेर सुसमाचारको काम पनि गर्नुपर्ने हुन्छ भन्ने यसको अर्थ हुँदछ. अनि सङ्गतिमा जहिले पनि सहभागिताको आवश्यकता हुन्छ, सहभागिता गाभिएको हुन्छ. अनि सङ्गति रमाइलो गर्नु मात्रै होइन तर सङ्गति भनेको चाहिँ ख्रिस्टको क्रुस बोक्नु वा ख्रिस्टको जुवामा समान भएर सुसमाचारको काम गर्नु हो. त्यसैले पावलले यहाँ भन्दै हुनुहुन्छ कि तिमीहरू सुरुको दिनदेखि पहिले प्रथम दिनदेखि नै अहिलेसम्म मसँग चाहिँ सुसमाचारमा सहभागिता तिमीहरूले जनाएका छौ. पावलले यहाँ भन्दै हुनुहुन्छ कि पावललाई थाहा थियो कि त्यहाँ फिलिपीको विश्वासीहरूले ख्रिस्टको क्रुस बोकेका छन्, ख्रिस्टको जुन जुवालाई लिएर उनीहरूले सुसमाचारको काममा पावलसँग सहभागी भएका छन् भने पावलले भन्दै हुन्छ. त्यसै कारणले पावलले भन्दैछ आनन्दको साथ उहाँले रमाउँदै उहाँले भन्दै हुन्छ कि तिमीहरूलाई फिलिपीको विश्वासीहरूलाई ख्रिस्टले बचाउनु मात्रै भएन तर पावल सँग सुसमाचारको प्रचारमा पनि उनीहरू सहभागी भएका थिए. त्यसै कारणले पावल आनन्दका साथ आफ्नो परमेश्वरलाई उसको प्रत्येक दिनको प्रार्थनामा पनि त्यो फिलिपीको मण्डलीहरूलाई फिलिपीको विश्वासीहरूलाई उहाँले सम्झनु भएको छ. र पावल जेलमा थियो, कसरी चाहिँ अब फिलिपीको विश्वासीहरूले चाहिँ सहभागी जनाए भन्ने तपाईँहरूले प्रश्न उठ्न सक्दछ. फिलिपीको विश्वासीहरूले चाहिँ पावलको खाँचोहरूलाई पूर्ति गरिदिएर पनि उनीहरू सुसमाचारको खातिर सुसमाचार उनीहरू त्यसरी सहभागी भएका हामी पाउँदछौँ. जब हामी फिलिपीको चार अध्यायको 15 र 16 जाने भने त्यहाँनिर हामी पाउँदछौँ कसरी चाहिँ पावलसँग फिलिपीको विश्वासीहरूले चाहिँ सहभागी चाहिँ जनाएका थिए भन्ने कुरा. र सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ हामीले यो देख्दछौँ कि एउटा साँचो अगाडि जन्मेको क्रिस्चियनले अथवा साँचो विश्वासीले चाहिँ आफ्नो आत्मिक एकता चाहिँ कति बेला देखाउँछ भने ख्रिस्टको सुसमाचारको सहभागितामा उसले देखाउँदछ. किनकि परमेश्वर विश्वास योग्य हुनुहुन्छ, उहाँको पुत्रद्वारा हामीलाई चाहिँ सङ्गतिमा ल्याउनु भएको छ. अनि सङ्गतिले जहिले पनि मुक्तिको सुसमाचारलाई बढाइ गर्छ. र यो चाहिँ कसरी बढाइ गर्छ भने परमेश्वरको वचन प्रचार गरेर, परमेश्वरको वचन सिकाइद्वारा र परमेश्वरबाट ज जसलाई सेवाको निम्ति बोलाउनुहुन्छ उनीहरूको खाँचोलाई पूर्ति गरेर यो गर्ने गर्दछ. त्यसैले पावलले यहाँ फिलिपीको विश्वासीहरूलाई भन्दै हुन्छ कि तिमीहरूको विश्वास र सहभागिताको निम्ति म अत्यन्त धन्यवादी छु. यदि हामीले 5:7-8 हेर्ने भने यसरी भन्नुहुन्छ कि तिमीहरू सबैका निम्ति मैले यसो ठान्नु उचित छ किनकि म तिमीहरू सबैलाई मेरो हृदयमा राख्छु, मेरो कैदमा र सुसमाचारको सुरक्षा र सामर्थ्यको काम दुवैमा तिमीहरू मसँग अनुग्रहका सहभागी भएका छौ. किनकि परमेश्वर मेरो साक्षी हुनुहुन्छ कि कसरी ख्रिस्ट येशूको प्रेमले म तिमीहरू सबैका निम्ति तृष्णा गर्दछु. उहाँले भन्नुहुन्छ पावल कैदमा हुँदा पनि फिलिपीका विश्वासीहरूले सुसमाचारको खातिर उनीहरूले सहभागी जनाएका छन्. यो कुनै नाताको कारणले, कुनै जातको कारणले यहाँ छैन, तर मात्र केवल ख्रिस्टको क्रुसको कारणले, ख्रिस्टको सुसमाचारको कारणले यो सम्भव हुन आएको छ. त्यसै कारणले पावलले पदसम्म दृढताका साथ यसो भन्नुहुन्छ कि मलाई यो दृढ विश्वास छ जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो उहाँले नै येशु ख्रिस्टको दिनमा त्यो पुरा गर्नुहुनेछ. यहाँनिर पावलले दृढताका साथ भन्दै हुन्छ कि जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो उहाँले नै येशु ख्रिस्टको दिनमा त्यो पुरा गर्नुहुनेछ. र यसमा चाहिँ असल काम सुरु गर्ने भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण छ. यो असल काम भन्नु चाहिँ मुक्तिको काम. जब पावल त्यो फिलिपीमा पुगे त्यसपछि पावलको तर्फबाट पावलले प्रचार गर्नुभयो, पावलले सुसमाचार त्यहाँ प्रचार गर्नुभयो र त्यहाँ प्रचार गरिसक्नु भएपछि फिलिपीको विश्वासीहरू फिलिपीको मानिसहरूको बिचमा विश्वास रोप्नु हुने चाहिँ परमेश्वर नै हुनुहुन्थ्यो. यो परमेश्वरले मात्रै यो काम गर्न सक्नुहुन्छ कि मानिसहरूलाई मुक्ति दिने काम चाहिँ परमेश्वरले मात्रै गर्दछ. जब हामी प्रचार त गर्छौँ, सुसमाचार प्रचार गर्छौँ, तर पनि त्यहाँ कतिपटक सुनाइ नहुन सक्दछ, त्यति बेला कतिपटक त्यति तुरुन्तै त्यहाँ सुनाइ हुन सक्छ, त्यो परमेश्वरको काम त्यहाँ हुँदछ. र त्यो नै जुन यहाँ फिलिपीको माझमा असल काम चाहिँ परमेश्वरले नै सुरु गर्नुभयो कि मुक्तिको काम. यो मुक्तिको काम चाहिँ परमेश्वरकै नै हो. यो मानिसको कुनै प्रयासले यो मुक्ति कमाउन सक्दैन किनकि मानिस सृष्टिकर्ता परमेश्वरको सामु एकदमै भ्रष्ट भएको छ. मानिस आफ्नै पापमा डुबेको छ. मानिसले आफ्नै प्रयासले मुक्तिमा जुन यो असल काममा प्रवेश गर्न सक्दैन. मानिसको निम्ति परमेश्वरको पुत्र ख्रिस्टमा विश्वास गर्नुपर्दछ. तब परमेश्वरको पुत्रको हामीलाई आवश्यकता पर्दछ अनि मात्रै हामी त्यस असल काममा प्रवेश गर्न सक्दछौँ. त्यसैले पावलले भन्दै हुनुहुन्छ यहाँ आनन्दको साथ भन्दै हुनुहुन्छ कि परमेश्वरले धन्यवाद दिनुहुन्छ उनीहरू सुसमाचारमाथि विश्वास गरे फिलिपीको विश्वासीहरूले सुसमाचारमाथि विश्वास गरे र पावलसँग त्यो फिलिपीको विश्वासीहरू सुसमाचारमा सहभागी पनि भएका छन् जुन चाहिँ परमेश्वरको असल काम त्यसैले यो असल काम चाहिँ आज फिलिपीको विश्वासीहरूमा मात्रै गर्नु भएन तर आज जस जसले ख्रिस्ट येशूमाथि विश्वास गर्छन् उनीहरूमा पनि यो असल कामको सुरुवात हुँदछ र यो असल काम परमेश्वरले नै सुरु गर्नुहुन्छ र यो अवश्य परमेश्वरले नै त्यो अन्त्य गर्नुहुन्छ कि जब ख्रिस्ट दोस्रो पटक महिमामा आउनुहुन्छ तब परमेश्वरले सुरु गर्नुभएको त्यो असल कामलाई उहाँले त्यस बेला उहाँले पुरा गर्नुहुनेछ जसरी एउटा रुखमा फुल फुल्दछ तब त्यो फुल बिस्तारै फलमा परिणत हुँदछ र त्यो फल पनि बिस्तारै वृद्धि भएर ऊ आफ्नो साइजमा पुगेर ऊ एक दिन पाक्दछ त्यसरी नै तपाईँ हामी सामु परमेश्वरले मुक्तिको काम हामीमा गरिसक्नु भएको छ र यो असल काम चाहिँ ख्रिस्टले हाम्रो जीवनमा गरिसक्नु भएको छ र यो कुरामा चाहिँ तपाईँ हामी लगातार लागिराख्नुपर्छ लगातार लागिराख्नुपर्दछ कि जबसम्म ख्रिस्ट दोस्रो पटक आउनुहुन्न तबसम्म हामी यो मुक्तिको कामलाई चाहिँ अझै हामी अगाडि बढाइराख्नुपर्छ यो कसरी बढाउन सक्छ भन्दाखेरि उहाँको दैनिक बाइबल अध्ययन आफ्नो प्रार्थना र यो हाम्रो दिन प्रतिदिन पवित्रीकरण वृद्धि साथै सुसमाचारमा सहभागिता जनाएर हामी यो कुराहरू गर्न सक्दछौँ र यदि कोही तपाईँहरू ख्रिस्टमा हुनुहुन्न भने अझै पनि ख्रिस्टलाई राम्रोसँग चिन्नुभएको छैन भने तपाईँहरूको जीवनमा अझै पनि असल कामको सुरुवात भएको छैन तपाईँ ख्रिस्टमा विश्वास गर्नुहोस् ख्रिस्टतिर हेर्नुहोस् क्रुसतिर हेर्नुहोस् तपाईँ हाम्रो कामले यो असल काम हामी कमाउन सक्दैनौँ यो त मात्र केवल ख्रिस्टको त्यो क्रुसले परमेश्वरको पुत्र ख्रिस्टमा विश्वास गरेको कारणले मात्रै यो हुन सक्दछ पावलले आफ्नो फिलिपीको मण्डलीको विश्वासीहरूलाई धन्यवादको साथ प्रार्थना गरेको हामी पाउँदछौँ कि उनीहरू चाहिँ सुसमाचारमा सहभागी भएको कारणले अनि त्यति मात्र होइन कि हामीले हेर्नु भने चाहिँ फिलिपीको विश्वासीहरूको निम्ति आत्मिक वृद्धि होस् भनेर पनि पावलले प्रार्थना पनि गर्नुभएको छ जुन चाहिँ आजको दोस्रो बुदा रहेको छ प्रार्थना बाइबलले प्रार्थना मित्रहरूको आत्मिक वृद्धिको लागि हुनुपर्दछ 9 पददेखि 11 पदसम्म यहाँ यसरी लेखेको छ 9 पददेखि 11 पदसम्म मेरो प्रार्थना यही छ कि ज्ञान र अन्तर्दृष्टिमा तिमीहरूको प्रेम झन झन प्रशस्त हुँदै जाओस् यस हेतुले कि जे उत्तम छ सो तिमीहरू खुट्याउन सक र ख्रिस्टको दिनमा त्यो शुद्ध र दोषरहित रहन सक परमेश्वरको महिमा र प्रशंसाको निम्ति यसो ख्रिस्टद्वारा आउने धार्मिकताका फलले तिमीहरू भरिपूर्ण हो हामीले यहाँ 9 पददेखि 11 पदसम्म हेर्नु भने पावलको इच्छा यही छ कि उहाँको फिलिपीको मण्डलीहरूको विश्वासीहरूको त्यहाँनिर आत्मिक वृद्धि होस् भन्ने उहाँको चाहना छ यो चाहिँ उहाँले आफ्नो वचन प्रचारद्वारा मात्रै गर्नु भएन उहाँको वचन सिकाइद्वारा मात्रै उहाँले गर्नु भएन उहाँले आफ्नो त्यो पत्र लेखाइहरूद्वारा मात्रै उहाँले गर्नु भएन तर उहाँले आफ्नो व्यक्तिगत रूपमा प्रार्थनाद्वारा पनि त्यस फिलिपीको मण्डलीको विश्वासीहरूको उनको आत्मिक वृद्धि चाहिँ प्रेममा प्रशस्त हुँदै वृद्धि हुँदै जाओस् भने उहाँले प्रार्थना गर्नुहुँदछ हामीले Ephesians 1:16-17 हामीले हेर्नु भने यसरी लेखेको छ कि पावलले नै मेरा प्रार्थनामा तिमीहरूलाई सम्झना गर्दै तिमीहरूको निम्ति धन्यवाद दिन म थामिन्न म प्रार्थना गरिरहन्छु कि हाम्रा प्रभु श्री ख्रिस्टका परमेश्वर महिमाका पिताले तिमीहरूलाई उहाँको विषयको ज्ञानमा बुद्धि र प्रकाशले प्रकाशको आत्मा दिउन् र प्रार्थना चाहिँ साँचो ख्रिस्चियनको आत्मिक काम हो यो कुनै मन्त्र होइन यो प्रार्थना चाहिँ परमेश्वरले दिनुभएको सौभाग्य हो जस जसले परमेश्वरको पुत्रमाथि विश्वास गर्छ उनीहरूले प्रार्थना गर्दछन् कि यो प्रार्थना चाहिँ परमेश्वरबाटै सुरु हुँदछ र परमेश्वरमा अन्त्य हुँदछ यो हामीमा सुरु भएर हामीमा अन्त्य हुने होइन यो प्रार्थना चाहिँ परमेश्वरमा सुरु भएर परमेश्वरमा नै अन्त्य हुनुपर्दछ हामीलाई रोमीको पुस्तकले पनि बताउँदछ कि आफ्नो आशामा आनन्द गर सङ्कष्टमा धैर्य धारण गर र प्रार्थनामा लगातार लागिरह अनि फिलिपी 4 को 6 ले पनि हामीले बताउँछ कि कुनै कुरामा चिन्तित नहो तर हरेक कुरामा प्रार्थना र निवेदन द्वारा धन्यवाद सहित बिन्ती परमेश्वरमा जाहिर हुन्। यानी 9 पद देखि 4 पद सम्म माफ गर्नुहोस् 9 पद देखि 11 पद सम्म पाउले मात्र 4 वटा कुरामा एकदमै लगनशील भएर उहाँले प्रार्थना गरिरहनु भएको छ कि फिलिपीको विश्वासीहरुको आत्मिक वृद्धि चाहिँ प्रेममा होस्, अनि फिलिपीको विश्वासीहरुले चाहिँ उनीहरू चाहिँ उत्तम कुरामा उनीहरूको हृदय जाओस्, अनि असल काम उनीहरूले गरून्, त्यही कारणले गर्दा परमेश्वरको महिमा ती कुराहरूबाट चाहिँ होस् भनेर पावलको यी 4 वटा प्रार्थना रहेको छ। पावलले किन यसरी यहाँनिर प्रार्थना गरिरहनु भएको छ भन्दाखेरि यस प्रकारको प्रार्थना चाहिँ परमेश्वर केन्द्रित प्रार्थना हुँदछ कि हामीले अरूहरूको निम्ति पनि अरूहरूको आत्मिक वृद्धि होस्, अरूहरूको निम्ति पनि हामीले प्रार्थना गर्नुपर्दछ भनेर यहाँनिर सिकाइराख्नु भएको छ। र यो प्रार्थना चाहिँ जहिले पनि हामी कर्कापमा होइन तर प्रेममा जहिले पनि हुनुपर्दछ। त्यसै कारणले 9 पदले हामीले बताउँदछ कि मेरो प्रार्थना यही छ कि ज्ञान र अन्तर्दृष्टिमा तिमीहरूको प्रेम झन् झन् प्रशस्त हुँदै जाओस् उहाँले भन्नुहुन्छ। र फिलिपीहरूको विश्वासीहरूको प्रेम चाहिँ झन् झन् प्रशस्त हुँदै जाओस्। पावलले प्रार्थना गर्छन् कि उनीहरूको बिना समझमा होइन तर ज्ञान र अन्तर्दृष्टिमा पनि उनीहरू के हुन् वृद्धि हुन् भनी उहाँले भन्नुहुन्छ। अघि हामीले सञ्चालकज्यूबाट हामीले जुन वचन पठनबाट हामीले सुनेको छ सकेका छौँ कि पहिलो कोरिन्थी 13:1-13 त्यहाँ पनि पालले भन्दै हुनुहुन्थ्यो कि मैले मानिसहरू र स्वर्गदूतहरूको भाषा बोले तापनि ममा प्रेम छैन भने म हल्ला मच्चाउने घन्टा र झ्याइझ्याइ गर्ने झ्याली मात्र हुनेछु। र 13 पदमा अन्त्यमा लिएर भन्दै हुन्थ्यो कि सबैभन्दा सर्वोत्तम चाहिँ प्रेम नै हो। र पावलले पनि यहाँनिर बिचमा लिएर प्रेमको कुरा जोड्नु भएको छ। यो प्रेम चाहिँ परमेश्वरबाट आउने प्रेम हो। जब हामी पहिलो युहन्ना 4:7-8-10-19 हामी हेर्छौँ भने त्यहाँ हामी प्रष्ट रूपमा देख्छौँ कि यो प्रेम चाहिँ परमेश्वरबाट आउँदछ किनकि प्रेम नै परमेश्वर हुनुहुन्छ। अनि जसले परमेश्वरलाई प्रेम गर्दैन उसले ऊ चाहिँ परमेश्वरबाट जन्मेकै होइन र उसले परमेश्वरलाई चिन्दैन। अनि हामी किन प्रेम गर्छ हामी एक्लै अर्कालाई हाम्रो चर्चमा किन प्रेम गर्नु आवश्यकता छ भन्दाखेरि चाहिँ परमेश्वरले हामीलाई प्रेम गर्नुभयो त्यसै कारण हामी हाम्रो विश्वासीहरूलाई हाम्रो मित्रहरूलाई हाम्रो चर्चको सदस्यलाई हामी प्रेम गर्दछौँ। जब पावलले फिलिपीको विश्वासीहरूलाई प्रेम देखाइराख्नु भएको थियो उहाँले जातको कारणले गर्दा उनीहरूले त्यहाँनिर धर्मको कारणले गर्दा थिएन मात्र कारण एउटै थियो कि ख्रिस्टको सुसमाचारको कारणले पावलले त्यहाँ फिलिपीको विश्वासीहरूमा प्रेम देखाइराख्नु भएको थियो र फिलिपीको विश्वासीहरूले पनि प्रेम चाहिँ पावल सामु त्यही कारणले देखाइराख्नु भएको थियो हामी देख्दछौँ। र त्यसैले पावलले भन्दै हुन्छ कि तिमीहरू प्रेममा अझै प्रशस्त वृद्धि हुँदै जाऊ र यो प्रेम चाहिँ विश्वासीहरूको आत्मिकी रखवालीको प्रेम हो। यो स्थानीय मण्डलीप्रतिको प्रेम हो। यो प्रेम चाहिँ परमेश्वरको पुत्र ख्रिस्टमाथिको प्रेम हो। यो कुनै संसारप्रतिको प्रेम होइन। यो कुनै त्यहाँनिर मान अथवा पद पाउँछु अथवा मेरो निम्ति त्यहाँ कुनै ठुलो कुरा हुन्छ भने होइन तर एउटै मात्र कारण यहाँ प्रेम चाहिँ ख्रिस्टको सुसमाचारको कारणले भइरहेको छ किनकि परमेश्वरबाट यो प्रेम सुरु हुन्छ र परमेश्वरले हामीलाई प्रेम गर्नुभयो र उहाँको पुत्र हाम्रो निम्ति प्रायश्चित हुन पठाउनु भयो र हामी त्यो प्रेम चाहिँ कहाँ देख्छौँ भने क्रुसमा हामी देख्छौँ। त्यही कारणले गर्दा पावलले पनि यहाँनिर फिलिपीको मण्डलीहरूलाई बताउँदै हुन्छ कि तिमीहरू प्रेममा चाहिँ प्रशस्त वृद्धि हुँदै जाओ र किन अब ज्ञान र अन्तर्दृष्टिमा हामी वृद्धि हुने यो हामीलाई किन आवश्यकता छ भन्दाखेरि 10 पदले यसको उत्तर दिँदछ कि यस हेतुले कि जे उत्तम छ सो तिमीहरू खुट्याउन सक र ख्रिस्टको दिनको निम्ति शुद्ध र दोषरहित रहन सक। उहाँले भन्दै हुन्छ हामीलाई किन भन्दाखेरि उत्तम कुराहरू खुट्याउन सक र हामी अन्त्यको दिनसम्म शुद्ध र दोषरहित रहन सकौँ भनेर हामीलाई यो ज्ञान र अन्तर्दृष्टिको हामीले आवश्यकता पर्दछ। र उत्तम कुरा के हो भने हामीले बुझ्नु चाहिँ पर्दछ र उत्तम कुरा चाहिँ परमेश्वरको तथा ख्रीष्टको सुसमाचार अनि जस्तै परमेश्वरको इच्छा अनुसारको हामीले काम गर्नु जस्तै बाइबलले सत्यता अनि जब हामी हाम्रो जीवनमा हामी ख्रीष्टलाई स्वीकार गर्छौँ तब हामी दिनदिनै पवित्रीकरण वृद्धि हुने काम हामी गर्दछौँ यदि हाम्रो बोल्ने शैली हाम्रो बानी बिहोरा अनि ती कुरामा हाम्रो सोचाइहरूमा परिवर्तन भएन भने हामी शुद्ध र दोषरहित हामी हुन सक्दैनौँ किनकि हामीलाई यो कुराहरू चाहिँ आवश्यकता पर्दछ किनकि हामीले विश्वास गरेका ख्रीष्ट नै धर्मी पवित्र र दोषरहित परमेश्वर हुनुहुन्छ र यी सबै कुरा चाहिँ हामी कसरी फुट्याउन सक्छौँ भन्दाखेरि परमेश्वरको वचनद्वारा मात्र हामी फुट्याउन सक्दछौँ अनि पावलले कुरन्थीको पुस्तकमा भन्नुहुन्छ कि हामीसँग त ख्रीष्टको मन छ आज हामी धेरै चर्चमा हेर्छौँ भने हामी विश्वासको माथि गरेका छौँ भने यो कुरामा हामी ठुलो प्रश्न उठ्दछ किनकि हाम्रो जीवन जियाए र अइसाई दाजुभाइ दिदीबहिनीहरूको जीवन जियामा हामी कति पनि फरक पनि ल्याएको हुँदैनौँ हामीले विश्वास गरेको परमेश्वर धर्मी पवित्र र दोषरहित शुद्ध परमेश्वर हुनुहुन्छ त्यही कारणले हाम्रो जीवन जियाए पनि यदि हामीले ख्रीष्टमा विश्वास गरेको छौँ भने ख्रीष्टलाई पछाएको छौँ भने त्यही अनुसारको हुनुपर्दछ र मात्रै हामी धार्मिकताको फल हामी फलाउन सक्दछौँ किनकि धार्मिकताको फल शुद्ध र दोषरहित हुनको निम्ति हामीले ख्रीष्टमा विश्वास गर्न अवश्य पर्दछ ख्रीष्टमा विश्वास गर्नै पर्दछ हाम्रो आफ्नै मनगणन्ते कुराले हुँदैन त्यसै कारणले गर्दा अब हामी कसरी धार्मिकताको फलहरू हामी फलाउन सक्छौँ भन्दाखेरि हामी पद 11 यसरी भन्दछ कि परमेश्वरको महिमा र प्रशंसाको निम्ति यसो ख्रीष्टद्वारा आउने धार्मिकताको फलहरू फलले तिमीहरू भरिपूर्ण हो उहाँले भन्नुहुन्छ हामीहरूलाई परमेश्वरले एक स्थानीय मण्डलीमा एक अर्काको आत्मिक रखवाली गर्नको निम्ति उहाँले नियुक्त गर्नुभएको छ एक अर्काको आत्मिक वृद्धि होस् भनेर हामीलाई प्रार्थना गर्नको निम्ति हामीले राख्नुभएको छ अनि उत्तम कुराहरू अझै देखाउँदै सिकाउँदै परमेश्वरले हामीलाई शुद्ध र दोषरहित रहनको निम्ति धार्मिकताको फलहरू फलाउँदै अगाडि बढ्नको निम्ति हामीलाई एक स्थानीय मण्डलीमा नियुक्त गर्नुभएको छ राख्नुभएको छ र यो धार्मिकताको फलहरू चाहिँ ख्रीष्टद्वारा र ख्रीष्टमा मात्र हामी पाउँदछौँ किनकि हामीलाई असल कामहरूका निम्ति यसो ख्रीष्टमा सिर्जना गरिएका उहाँको हातका सिप हौँ हामी ती बमोजिम हिँडौँ भन्ने हेतुले परमेश्वरले पहिलेबाट ती तयार गर्नुभएको थियो जुन Ephesians 2:10 हामीले बताउँदछ यो परमेश्वरको जुन सुसमाचारको बाचा हो हामीले हेर्नु नि उहाँ दाहको बोट हुनुहुन्छ र हामी चाहिँ उहाँको हागा हो यदि हामी ख्रीष्टमा विश्वास गरेको छैनौँ भने हामी बिना अर्थको हुन्छौँ किनकि हामीलाई यसैयाको 64:6 भन्छ कि हाम्रो धार्मिकता चाहिँ परमेश्वरको अगाडि एउटा फोहोर झुत्रा चाहिँ बेकममा हुँदछ भनेर उहाँले भन्नुहुन्छ र यदि हामी ख्रीष्टमा विश्वास गरेका छौँ भने हामी धार्मिकताको फलहरू अवश्य हामी फलाउँदछौँ नत्र भए हाम्रो मनगणन्ते कुराहरू ख्रीष्टको अगाडि यो बेकम्मको हुँदछ यो फोहोर झुत्रे लुगा जस्तै हुँदछ र ख्रीष्टको अगाडि यो हाम्रो आफ्नै धार्मिकता चाहिँ एक हास्यास्पद कुरा हुँदछ अनि किनकि हामी आफै धार्मिकताको स्रोत होइनौँ धार्मिकताको स्रोत ख्रीष्ट हुनुहुन्छ त्यसैले हामी चाहिँ ख्रीष्टबाट पाएको धार्मिकता मात्रै परमेश्वरको महिमाको निम्ति एक ग्रहणयोग्य हुँदछ त्यस कारणले पावलले फिलिपीको विश्वासीहरूलाई हामीले यहीँ हेऱ्यौँ कि फिलिपीको विश्वासीहरूलाई उहाँले धन्यवाद दिँदै सुरु गर्नु भएर अन्त्यमा चाहिँ तिम्रो धार्मिकताको फल फलाऊ भनेर उहाँले अन्त्य गर्नुभएको छ केसीबिसी परिवार के तपाईँहरू आफ्नै धार्मिकतामा लागिराख्नु भएको छ ख्रीष्टतिर फर्कनुहोस् किनकि हाम्रो आफ्नै धार्मिकता चाहिँ ख्रीष्टको अगाडि एक हास्यास्पद कुरा हुँदछ अनि ख्रीष्ट मात्रै धार्मिकताको स्रोत हुनुहुन्छ त्यसैले अहिले नै ख्रीष्टतिर फर्कनुहोस् यदि तपाईँले स्थानीय मण्डलीको विश्वासीहरूको आत्मिकी रखवालीको निम्ति तपाईँले आफ्नो व्यक्तिगत प्रार्थनामा प्रार्थना गर्नुभएको छैन भने आजैदेखि तपाईँले प्रार्थना गर्न सुरु गर्नुहोस्। तपाईँलाई काठमाडौँ कम्युनिटी ब्याप्टिस्ट चर्चले सदस्यता निर्देशिकाहरू उपलब्ध गराउनु भएको छ, त्यसलाई प्रयोग गर्नुहोस्। यदि तपाईँहरूसँग यो सदस्यता निर्देशिका छैन भने यस चर्चका अगुवाहरूलाई तपाईँले माग्नुहोस्, उहाँले उपलब्ध गराउनुहुन्छ। जसरी फिलिपीको विश्वासीहरूलाई पावलले आफ्नो प्रार्थनामा प्रत्येक दिन उहाँले सम्झनुहुन्थ्यो, त्यो फिलिपीको मण्डलीमा त्यो गम्भीर समस्याहरू हुँदा पनि उहाँले सम्झनुहुन्थ्यो उहाँ आफ्नो प्रार्थनामा, व्यक्तिगत प्रार्थनामा। यो प्रार्थना चाहिँ कुनै चर्चले बनाएको नियम होइन, एउटा एक साँचो गरी जन्मेको क्रिस्चियनको यो जिम्मेवारी हो। अन्तत पावलले फिलिपीको विश्वासीहरूको निम्ति परमेश्वरले आनन्दको साथ धन्यवाद दिनुहुँदछ। आत्मिक प्रेममा वृद्धि, शुद्ध र दोषरहित धार्मिकताको फलहरू फलाऊ भन्दै उहाँले प्रार्थना गर्नुहुँदछ। त्यसरी नै के हामीले आज हामी आफ्नो चर्चको सदस्य तपाईँ विश्वासीहरूप्रति हामी के धन्य परमेश्वरप्रति धन्यवादी भएका छौँ? के हामीले पवित्रतामा वृद्धि हुनको निम्ति हामीले प्रार्थना गरेका छौँ? के हामी हाम्रो प्रार्थनामा विश्वास योग्य भएका छौँ? यदि छैन भने हामी ख्रिस्टतिर फर्कौँ, ख्रिस्टलाई हेरौँ जो विश्वास योग्य, पवित्र, शुद्ध र दोषरहित धर्मी हुनुहुन्छ। हामी कतिपटक हामी आफ्नो विश्वासमा हामी धर्म रहँदछौँ, त्यसको बावजुद पनि हामीले ख्रिस्टले थाम्नुहुनेछ, त्यसको बावजुद ख्रिस्टले हामीलाई सम्हाल्नुहुनेछ। किनकि ख्रिस्ट नै हाम्रो सबै कुराको स्रोत हुनुहुन्छ र ख्रिस्ट नै हाम्रो अन्त्य हुनुहुन्छ। किनकि सबै हामी धार्मिकताको कुराहरू उहाँले त्यो क्रुसमा हामीलाई देखाइसक्नु भएको छ। हामी क्रुसतिर हेरौँ, हामी आउनुहोस् प्रार्थना गरौँ।